प्रिय श्रोतावृन्द, स्वागत छ तपाईँलाई कार्यक्रम मसीहको कथामा। कार्यक्रम मसीहको कथा धर्मशास्त्र पवित्र बाइबलको चारवटा सुसमाचारहरूमा भएको यीशु मसीहको जीवनीको सङ्गालो हो। आजको कार्यक्रम मसीहको कथामा हामी तपाईँको अगाडि 23 भाग लिएर उपस्थित भएका छौँ र हाम्रो कार्यक्रमको बारेमा कुनै पनि जिज्ञासा अर्थात् प्रतिक्रिया भएमा कृपया हामीलाई पत्र लेख्न नबिर्सनुहोला अथवा इमेल गर्न पनि सक्नुहुनेछ। यी सबै ठेगानाहरू यो कार्यक्रमको अन्त्यमा तपाईँलाई हामी बताउने नै छौँ। अहिले भने आउनुहोस्, तपाईँ र म सँगै सुनौ कार्यक्रम मसीहको कथाको 23 भाग। यहाँ फेरि पनि हामीले येशूलाई बेत्सैदामा भेट्न सक्छौँ। जब येशू गाउँमा पुग्नुभयो, उहाँले एउटा अन्धालाई हातले डोर्याएर गाउँदेखि बाहिर लानुभयो। उहाँले त्यहाँ धेरै आश्चर्यकर्म गरिसक्नु भएको थियो, तर पनि त्यहाँका मानिसहरूले पश्चाताप गरेका थिएनन्। येशूले उनीहरूलाई अरू थप चिन्ह देखाउन चाहनु भएन। भाग 23।
येशू अन्धोको अगाडि उभिनुभयो, त्यसपछि एउटा अनौठो कुरो गर्नुभयो। उहाँले आफ्नो हातमा थुक्नुभयो र अर्को हातको औँलाले अन्धाको आँखामा लगाइदिनुभयो। येशूले औँला हटाएपछि त्यो मानिसले आँखा खोल्यो। उज्यालोले गर्दा उसका आँखा तिर्मिराए। उसले भन्यो, मैले मान्छे देख्दैछु, मान्छे त रुखहरू जस्तै छन्। येशू त्यस मानिसको नजिक जानुभयो र त्यसका आँखाहरूलाई आफ्नो हातले छोप्नुभयो। जब येशूले आफ्नो हात हटाउनुभयो, त्यो मानिस पूर्ण रूपले देख्न सक्ने भयो। येशूले त्यस मानिसलाई आफ्नो घरमा जाने आज्ञा दिनुभयो र गाउँलेहरूलाई यो कुरा नभन्ने आज्ञा गर्नुभयो। यो सब देखेर चेलाहरू उत्तेजित भए। गाउँ गाउँमा गएर विभिन्न किसिमका रोगबाट मानिसहरू निको भएका आश्चर्यकर्महरू देखे। येशू र चेलाहरू सिजरिया फिलिपीमा यात्रा गर्दै हुनुहुन्थ्यो। एक दिनको कुरा हो, चेलाहरूको अगाडि येशूले शान्त साथ प्रार्थना गर्दै हुनुहुन्थ्यो। उहाँ माथि फर्कनुभयो र एउटा प्रश्न सोध्नुभयो,
मानिसहरूले मलाई को भनेर चिन्छन्?
कसैले भन्छन् बक्तिस्मा दिने यहुन्ना, अरूहरूले एलिया, अनि अरू कतिले भन्छन् अगम वक्तहरूमध्ये एकजना।
तर तिमी चाहिँ म को हुँ भन्ने ठान्छौ?
तपाईँ ख्रिस्ट हुनुहुन्छ।
येशूले सबै चेलाहरूलाई राम्ररी हेरेर यो कुराकानीको बारेमा कसैलाई नभन्नु भनी भन्नुभयो। चेलाहरूले पनि केही बुझेनन् र मुखामुख गर्न लागे। किन येशूले परमेश्वरको मसीह भएको कुरा अरूलाई भन्न मनाई गर्नुभयो? येशूले त्यसपछि छिट्टै हुन लागेका भविष्यको केही कुराहरू बताउनुभयो।
मानिसको पुत्रले धेरै दुःख पोख्नु, धर्मगुरुहरू, मुख्य पुजारीहरू र शास्त्रीहरूबाट इन्कार गरिनु र मारिनु, अनि तीन दिनपछि जीवित भई उठ्नु आवश्यक छ।
त्यसपछि येशूले उहाँको चेला हुनु भनेको के हो सो बताउनु भयो। येशू एकदमै गम्भीर हुनुहुन्थ्यो। एक एक गर्दै चेलाहरूको अनुहारमा उहाँले हेर्नुभयो, त्यसपछि बोल्नुभयो,
कोही मानिस म पछि लाग्ने इच्छा गर्दछ भने त्यसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रुस उठाएर मेरो पछि लागोस्। जसले आफ्नो प्राण बचाउने इच्छा गर्दछ त्यसले त्यो गुमाउनेछ, तर मेरो खातिर आफ्नो प्राण गुमाउनले त्यो बचाउनेछ। किनभने मानिसले सारा जगत हात पारेर आफ्नो प्राण गुमायो भने त्यसलाई के फाइदा हुन्छ? जो म र मेरो वचनदेखि शर्माउँछ, मानिसको पुत्र पनि आफ्नो पिताको महिमामा पवित्र दूतहरूसँग आउँदा त्यसदेखि शर्माउनेछ। साँच्चै म तिमीलाई भन्दछु, यहाँ उभिएकाहरूमध्ये कोही कोही छन् जसले परमेश्वरको राज्य शक्तिमा आएको नदेखुन्जेलसम्म मृत्यु चाख्ने छैनन्।
लगभग एक हप्तापछि येशूले पत्रुस, योहन्ना र याकुबलाई लिएर डाँडामा उक्लनुभयो। माथि पुगेपछि तीनजना चेलाहरूले आराम गरे र भुसुक्कै निदाए। येशू एक्लै जानुभयो र प्रार्थना गर्नुभयो। केही क्षणपछि उज्यालो ज्योतिले गर्दा चेलाहरू बिउजे। ज्योति येशूबाट आएको थियो। प्रार्थना गर्दै गर्दा येशूको रूप नै फेरियो, अनुहार चम्किलो भयो, उहाँका कपडा सेता र बिजुली जस्तै चम्किला भए। यही बेलामा दुईजना महिमित व्यक्तिहरू देखिए। उनीहरू येशूसँगै उभिए। ती मानिसले पृथ्वीबाट येशूको विदाईको कुरा गरिरहेका थिए, साथै अब यरुसलेममा उहाँले के गर्दै हुनुहुन्छ सोको कुरा गर्दै थिए। येशूसँग यो महिमित उपस्थिति दिने दुईजना व्यक्तिहरू मोसा र एलिया थिए। येशूलाई हेर्दै गर्दा चेलाहरूले समयको कुरै बिर्से। परमेश्वरको महिमाले उनीहरू घेरिएका थिए। जब ती दुईजना मानिस जान लागे तब पत्रुसले नजानिकनै कुरा गर्न थाले।
गुरुज्यू, हामी यहाँ भएको असल भयो। हामी यहाँ तिनवटा वासस्थान बनाऊ, एउटा तपाईँको निम्ति, एउटा मसाको निम्ति र एउटा एलियाको निम्ति।
त्यही बेला उनी बोल्दा बोल्दै एउटा बादल आएर उनीहरूलाई ढाक्यो। जब बादलले उनीहरूलाई छोप्यो उनीहरू डराए। त्यसै बेला एउटा आवाज आयो, यिनी मेरा प्रिय पुत्र हुन्, तिमीहरूले उनको वचन सुन। आवाज बन्द हुँदा येशू मात्र त्यहाँ हुनुहुन्थ्यो। चेलाहरू चुपचाप रहे। आफूले देखेको कुरा धेरै पछिसम्म पनि कसैलाई भनेनन्। त्यो रातभरि येशू र चेलाहरू त्यही डाँडामा बस्नुभयो। भोलिपल्ट डाँडाबाट ओर्लदै गर्दा ठूलो भिड येशूलाई भेट्न आयो। भिडबाट एउटा मान्छे येशूसँग करायो, गुरुज्यू, मेरो छोरालाई हेर्नुहोस्, मेरो एउटा मात्र छोरो छ। येशू उभिनुभयो र कुरो सुन्नुभयो। त्यो मानिसले भन्दै गयो, गुरुज्यू, मेरो छोरालाई गुङ्गो पार्ने आत्मा लागेको छ र तपाईँ कहाँ ल्याएको छु। जब यसले मेरो छोरालाई पक्रन्छ, त्यसलाई भुइँमा पचार्छ र त्यसले धारा किट्न लाग्छ र त्यो अरट्ठै पर्छ। मैले तपाईँका चेलाहरूलाई त्यो भूतात्मा निकालिदिउन् भनी बिन्ती गरे तर तिनीहरूले सकेनन्। येशूले त्यस मानिसलाई हेर्नुभयो, आफ्ना चेलाहरूलाई हेर्नुभयो, हृदय गरुङ्गो पारेर उहाँ बोल्नुभयो,
ए अल्पविश्वासी र भ्रष्ट पुस्ता, कहिलेसम्म म तिमीहरूको साथमा रहनेछु? कहिलेसम्म मैले तिमीहरूलाई सहनु? त्यसलाई म कहाँ ल्याऊ?
बुबा चाहिँ छोरा उभिएको ठाउँमा गए, उसलाई पाखुरामा समातेर येशू भएको ठाउँमा ल्याए। केटो येशूतर्फ अगाडि बढ्दै गर्दा दुष्ट आत्माले उसलाई भुइँमा पछार्यो। येशूले तुरन्तै त्यो अशुद्ध आत्मालाई हक्कार्नुभयो र केटो निको भयो। केटो शान्त भयो। येशूले उसको हात समातेर खडा हुन सहायता गर्नुभयो र उसको बुबालाई बुझाउनुभयो। बुबाले आँसुका धारा झार्दै आफ्नो छोरालाई अँगालो हाले। छिटो निको भएको देख्ने सबै नै परमेश्वरको महानता देखेर अचम्मित भए।
यसैया अगमवक्ताले भनेका थिए कि यदि तिम्रो मन परमेश्वरमा छ भने र उहाँमा तिमी भरोसा राख्दछौ भने परमेश्वरले तिमीलाई पूर्ण शान्तिमा राख्नुहुनेछ। चङ्गाई भनेको रोग निको हुनुभन्दा अझ महत्त्वपूर्ण केही छ। यो परमेश्वरमा भर पर्नको निम्ति आवश्यक थियो। उहाँ नै पूर्ण शान्तिका स्रोत हुनुहुन्छ।
प्यारो प्रभु भनेकै नि थिए।
मलाई रगतले क्रुसको फेदीमा बिसाउँछु म पापको भारी क्रुसको चरणमा अमृत कुनको स्वर थियो र यसलाई लिएका थियौँ बिझाउने काँडा एल्बमबाट। एउटा यौवन अवस्थामा एउटा जवान मानिसले आफ्नो चाल कसरी ठिक राख्न सक्छ, केवल उसले परमेश्वरको वचनमा नै ध्यान दिएर मात्र त्यो सम्भव छ भनेर यसु जन्मिनभन्दा हजार वर्ष अगाडि राज्य गरेका राजा दाउदले आफ्नो भजनमा लेखेका छन्। उनको त्यो एउटा अनुभव थियो आफ्नो जीवनलाई ठिक मार्गमा, अर्थपूर्ण मार्गमा र भविष्यमा भरिपूर्ण जीवन बिताउने सफलताको मार्गमा लैजानलाई त्यही मात्र एउटा उपाय हो कि परमेश्वरको वचनमा र मसीहको मार्गमा तपाईँले आफ्ना पाइलाहरूलाई अग्रसर गराउनुहोस्, किनभने यीशुले भन्नुभयो म संसारको ज्योति हुँ, मेरो पछि लाग्ने कोही पनि अन्धकारमा हिड्डुल गर्ने छैन तर त्यसले जीवनको ज्योति पाउनेछ। प्रिय श्रोतावृन्द, जीवनको ज्योति भनेको के हो, तपाईँ यसको बारेमा विचार गर्दै गर्नुहोस् र अहिले भने हाम्रो कार्यक्रमको बारेमा तपाईँसँग कुनै पनि प्रतिक्रियाहरू भएमा हामीलाई लेखी पठाउनुहोस् भने हामी ठेगाना टिपाउन चाहन्छौँ। हाम्रो कार्यक्रमको ठेगाना हो कार्यक्रम मसीहको कथा, पोस्ट बक्स नम्बर 320, पोखरा, कास्की, नेपाल। हाम्रो इमेलको ठेगाना हो mero.story@gmail.com र हामीलाई एसएमएस पठाउनलाई तपाईँ आफ्नो मोबाइलको एसएमएस बक्समा गएर TLM टाइप गर्नुहोस् र स्पेस दिएर आफ्नो सन्देश टाइप गरी 3638 हामीलाई एसएमएस पठाउनुहोस्। यो चाहिँ सबैभन्दा सजिलो माध्यम हो, यसलाई म फेरि दोहोऱ्याउनेछु। हामीलाई एसएमएस गर्न एसएमएस गर्ने बक्समा गई TLM टाइप गरेर स्पेस दिनुहोस् र आफ्नो सन्देश लेखेर 3638 हामीलाई एसएमएस पठाउन सक्नुहुनेछ। श्रोतावृन्द, तपाईँले आज कार्यक्रम मसीहको कथाको 23 भाग सुन्दै हुनुहुन्छ। कार्यक्रमको हामी अन्त्यतिर आइपुगेका छौँ। जाँदा जाँदै कार्यक्रममा सहायता दिने मित्रहरू ज्वेल भुजेल, सुभाष प्रधान, जमेश तमाङ र प्राविधिक मित्र खिमनलाई पनि धन्यवाद व्यक्त गर्दै भोलि यसै समयमा कार्यक्रम मसीहको कथाको 24 भाग लिएर पुनः उपस्थित हुने वाचा गर्दै म पौलस पनि तपाईँबाट बिदा चाहन्छु। तबसम्म तपाईँका पलहरू शुभ रहन्। नमस्ते।